إن الله بصير بالعباد ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الواحد الأحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد. والصلاة والسلام على أفضل العدد العبد المؤيد والرسول المصدد المصطفى الأمجد المحمود الأحمد بالقاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين الغر الميامين المنتجبين المنتخبين الذين أضهب الله عنهم الرجس وطهرهم تطهيرا. رحمة الله على محبيهم ولعنة الله على أعدائهم أجمعين. الذين اشتروا الضلالة بالهدى فما ربحت تجارتهم وما كانوا مهتدين. أما بعد، فقد قال الله وهو أصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شديد لا يعصون الله ما أمرهم ويفعلون ما تؤمرون. الصلوات على محمد وعلى آله. I begin in the name of Allah, the gracious, the merciful. The ayat which I am presenting to you from tonight is from Surah Al-Tahrif, Tahreem. Surah Al-Tahreem is a 66th surah, chapter of the Quran, and the ayah number is 6. This surah is particularly is focusing the family life of a human being, exclusively family life of a Muslim. And the stories of the Prophet and Lut and Nuh and Prophet himself is there. The 6th ayah in which Allah subhanahu wa ta'ala is inviting the believers by saying, oh, who you believe? Ya ayyuha alladhina amanu, who protect yourself from the fire. The fire which is full is human being and stone, on which there are angels, stern and strong. They never disobey the command of Allah subhanahu wa ta'ala. They shall do it what has been commanded from their Lord. This ayah is focusing particularly towards the responsibility of a leader of the family. And now question is, who should be the leader? Who is the boss? This is the question many houses still to resolve. They don't know yet who is the boss. But Islam, the religion, which says move logically, without logic you cannot move forward. What do we mean by logic? For example, if you are sitting in a car and there are 5 passengers, if each one of them have a steering, the car never reaches to the destination. So there must be only one steering. And if there is one steering, who should control the steering? In Islam, الرجال قوامون على النساء بما فضل الله بعضهم على بعض. It is Islam is very clear and cut religion, never say something and do it something. No, it says Allah subhanahu wa ta'ala has given some abilities to some people, and these abilities should be utilized accordingly. Men are the protector of women. الرِّجَالُ قَوَّامُونَ عَلَى النِّسَاءِ. So in Islam, the boss is for sure 100%. Husband should take care of the family, and he has to hold the steering. If he is holding the steering, and he has certain responsibilities. Before I say this, let me say a few things here, and it is all of us, it is good to know. Salawatul Muhammad wa ala Muhammad. The marriage ceremony in our custom, majority of traditions we follow are from Eastern tradition, nothing to do with Islam. For example, mehndi, sanchak, these, that, I don't know what balas, 8 days of marriage some places. And what Islam is asking, only nikah and mahar, and then there is a rituals, I'm talking rituals, and which is already spirituals. We are, Islam never divides, only divides between rituals and spiritual, never asks us to follow rituals. So Islam is asking, once a groom brings bride at home, one of the sunnah, I have seen the hadith, I don't know, there is a hadith, husband should wash the feet of wife. If you have not done, do it qada. Husband should wash the feet of the bride, and that water should be for all four corners of the house, because of the barakah. This hadith we have. Now we have to analyze this hadith, why this hadith is asking. I was searching for the answer, so how should we, because in the Western country, kids, they say, Walana, if you say hadith, what is that? We cannot understand. Give us an explanation. I give you an explanation. Explanation is, Hazrat Isa alayhi salam was one of the Ulul Azm prophets. One day, he asked his companion, we call it Hawariyin. There were 12 companions of Hazrat Isa. And you see, in the shape of Bible is narrated by the companion, not from direct from Jesus. That is for sure. That's why you have the Saint Paul, these are the verses you see. This is because of the Hawariyin, the companion of Hazrat Isa. One day he requested, ask them to sit on one bench. All 12 of them, they sat. He said, I have request to make to you. Can you obey me? Can you fulfill my request? They say, if you command us, we're going to do it. Why don't we do? And we'll go to them. We are closest to you. You might not, but I am asking, can you? They say, yes, we have promised you we're going to fulfill. I want to wash your feet. This tradition, every year Pope does in the Vatican. If you want to see, there is every year they follow. This is a tradition which has been done by Hazrat Isa. What is this philosophy? The philosophy is, Hazrat Isa is saying, I am the Ulul Azm. Allah subhanahu wa ta'ala made me as the highest person at this moment on earth. And I am communicating with you. I don't want to boss around. I am so humble, I'm ready to wash your feet. Same thing, when husband comes at home, when a bridegroom brings the bride, he is consoling to her, not to worry, I am not the boss. I am so humble, I'm even ready to wash your feet. This is the philosophy. That's why Islam is saying not to boss around. Communicate around. Husband cannot say, duh, do this. No, it's not going to work out that way. So what should be the mechanism? When we see the house of Prophet Muhammad sallallahu alaihi wasallam, and the house of Ayn al-Masumin, we see this type of beautiful communication between each other. And the challenges faced by the Muslim families of today is this. Family values have been set around. And in our olden days, our elders, after dinner, they had nothing to do. They used to sit together, talk about the stories of the past. Now, that has been replaced by Hazrat TV, radiallahu anhu ta'ala. Now TV is taken care, and now TV is telling us what to do. This is why the problem starts. Islam is asking communication between the husband and wife and the children should be very open. I'll give the ayat. وَكَانَ يَأْمُرُ أَهْلَهَا بِالصَّلَاةِ وَاسْتَبِرْ عَلَيْهَا. He used to command to his family's household towards the salat. Not only he used to command, he used to be himself follow the command of Allah subhanahu wa ta'ala, with which he can propagate the ideology which has been laid down on his shoulder. This is the fact we have to understand. And in the same Surah Al-Tahrim, the story tells, Ya Ayyuhan Nabi, the surah starts this way. Bismillah ar-Rahman ar-Rahim. Ya Ayyuhan Nabi, lima tuharrima ma ahallallah, tabtaghi mardata azwajak. O Nabi, not Ya Ayyuhan Rasul, not Daha Yasin, Ya Nabi. Now, this discussion is very serious. O Nabi, Ya Ayyuhan Nabi, lima tuharrima, why did you make haram, which we made you halal? What is this story? I don't want to go in a ritualistic story. I'll tell you a basic story. There is a herbal thing, we call it maybe lahsan in Urdu, or garlic, or in Western, in Arabian countries, they used to eat this, that is called seer. After eating, there is a particular kind of smell comes from the mouth. And Prophet Muhammad, he conceived in one day, and he went to the wife, whose turn was there. And two wives of the Prophet, they made this agreement, when he comes to you, you kick him out. And when he comes to me, I am going to kick him out. So both of them, when Prophet went to the first wife, and she said, you are smelling, get out of here. And Prophet said, okay, tu nahi aur sahi. We don't have any choice. We have to sit. We have to say, please, if you don't, I'm going to go. The other, he went to the other wife, and she did. Both of them, they planned. And they said, she said, oh, no, you are smelling. Get out from here. Prophet of that time, he said, okay, I know now what I have done. Look at that. I have to analyze this story. It might take 5-10 minutes more, but believe me, it's very beautiful to understand. Our Prophet said, okay, I make myself this thing haram. I'm never going to eat from tomorrow. The harsh command of Allah subhanahu wa ta'ala came to the Prophet, Ya Ayyuhan Nabi, lima tuharrima ma ahalla Allah, tabtaghi mardata azwajak. O Nabi, O Prophet, well, you did haram, which I made it you halal. You want to follow the desire of your wife or my desire? Wife says, honey, you are so handsome, but your beard is, I don't like that. So what you do? Turbatan ila zawjaye muhtarama. You take out. Okay, I love you, and there should be a peace and harmony at home. What did you remove? In the qurbat of your wife. You can do that? No. And husband cannot say to his wife, you are so beautiful. Now we are going vacation to where? Florida. There, if you wear this chadar like Dubai, I feel ashamed. So remove this chadar. Even I know some of the brothers, they ask their wives to wear bikini. Unfortunately. Yeah, because when you live in a society, you learn if you don't learn Islam itself. So wife, should she follow? No. Because the border, we learn the border is, unless and otherwise, the contradiction between the command of Allah subhanahu wa ta'ala and the command of the father, our parents, our wife comes, you have to reject the command of father, reject the command of wife, and follow the command of Allah subhanahu wa ta'ala. Lima tuharrima, O Prophet, why did you make haram? Now question comes, Mona, now you always tells us, you told us that Prophet Muhammad was very high. How could he do this small thing? I always give this example to understand. For example, I teach a lot. I love to teach. I am very good on the board. This is my hobby. One of the hobbies I am teaching. I teach from 23 years. If I am teaching for 10-15 students, and I pick one student who has a capacity to take my message and deliver it to the others. Prophet Muhammad ﷺ had the capacity to take the message of Allah to deliver the humankind. Salawatullahi wa sallam. Muhammad. Otherwise, he was a pure. He never needed to have this kind of a story. So, lima tuharrima ma ahallallah tabtaghi mardata azwajik. This ayah, ya ayyuhalladhina amanu qu anfusakum wa ahlikum nara. Oh, who you believe, protect yourself and your family from the fire. Islam is asking all of us, be careful when you deal with the family. What do we mean by that? If you are single, if you are alone, if you are a bachelor, you are a free person. And before you go into the prison, and it is a prison, it's so beautiful prison. Those who are inside, they regret. Those who are outside, they are regretting. It is a prison. And Imam Muhammad Baqir alayhi salatu wasalam says, Allahumma salli ala Muhammad. If you marry your daughter, be careful. Sending in the hands of which prison? So that means at least in that environment of prison, there should be a smooth talking, otherwise that becomes much more hell. It is the responsibility of husband not only to protect from the fire of hell, and it is the responsibility of husband to protect himself and his family. The brothers and sisters, the challenge of today, it is the system of the mankind today. I don't know what system is there. And when we read Dajjal is coming, Imam, before Imam Mahdi, and is going to spread and to extend the age in every corner of the world, there shall be music and this, blah, blah, and he shall invite towards humankind, towards the destruction of humanity. That Dajjal is already arrived. Dajjal is not present. That Dajjal is not a person. It is an ideology. That ideology is already there. It is spreading. Now we have to understand, pinpoint ourselves, where is Imam Mahdi and how can I protect from this Dajjal? So I pray, Imam Mahdi. ہماری گفتگو ہو رہی ہے ہماری انڈیویژل لائف میں اسپرچویلٹی کا امپیکٹ کیا ہے. یہ ہمارا موضوع ہے. میں نے کیا تھا عبادتیں اگر انسان کو فلسفہ عبادت کی طرف نہ لائیں تو عبادت نہیں. روزانہ 5 مرتبہ نماز پڑھنے کا حکم ہے. معنی کیا ہے؟ انسان جیسے اللہ اکبر آواز آئی سب چھوڑ دیا, چلا گیا مسجد کی طرف. اگر مسجد نہیں جا سکا اپنے ہی مسلح بچھایا نماز پڑھ لیا. اس نے کیا کہہ رہا ہے؟ یہ کہہ رہا ہے کہ میں کسی کو نہیں فالو کروں گا اللہ کو. اگر پریکٹیکل لائف میں وہ فالو نہیں کرے گا اور صرف نماز ہی پڑھتا رہے گا تو وہ نماز ریچول ہو جائے گی, اسپرچول نہیں رہے گی. کیا مانے؟ اب آئیے قصہ سناتا ہوں. ایک زاہد بزرگ امام علی کا ساتھی ہے, مولا کے ساتھ رہتا ہے. اور مولا کے جب ساتھ رہتا ہے, اور بہت سے لوگ دیکھیے, میں بتاتا ہوں ان شاء اللہ شب جمعہ آئے گا کہ نماز زمانہ تو جب پڑھوں گا میں بتاؤں گا. ہم یہ سمجھتے ہیں عجل اللہ تعالی فرجا, مولا آ جائیں گے تو پرابلم سالو ہو جائیں گے. جی نہیں, ہم میں ایبلٹی آئے گی تو پرابلم سالو ہوں گے. زندہ سمجھنے کی کوشش کیجیے. یہ نہیں کہ بغیر ایبلٹی کے امام آ جائیں تو پرابلم. اس لیے کہ امام جب آئیں گے تو افراد کو معصوم نہیں کریں گے. समझाने की कोशिश कीजिए. देखिए जब इमाम जब तशरीफ लाएंगे तो फर्द पर मासूम नहीं होगा. इमाम जब आएंगे तो इमाम कानून कुरान को लाएंगे. समझ आ रही बात. तो फर्द पर तो क्या करेगा. तो हम बहुत से मतलब ये समझते हैं कि इमाम जब तब आ जाएंगे प्रॉब्लम सॉल्व. जी नहीं, हमको कैसे पढ़ना है मौलाली कैसे लेकर के पूरे 12 इमामों तक. उनके साथियों ने क्या किया और अपने आप को जैसे कि आजकल के बच्चे कहते हैं यू हैव टू पुट इन माई शूज. हाँ, मेरे पैरों पे आओ तो बात पता चलेगा. गुर्बत मस्जिद से होना बहुत आसान है, गुर्बत अल्लाह से होना बहुत मुश्किल है. द मैन हु इज नियर टू द चर्च फार अवे फ्रॉम गॉड. इसीलिए हुक्म है कि जवार मस्जिद में, मस्जिद के पहलू में रहने वाला घर में नमाज नहीं पढ़ सका. ला सलात जार मस्जिद फिल भाई, अगर घर में नमाज पढ़ रहा है तो नमाज उसकी कबूल नहीं है. इसलिए कि जब तक के मस्जिद के पहलू में है ही हैज टू गो. अब अच्छा भाई इतना करीब हो गया, जाना जरूरी है. सिर्फ जाना ही जरूरी नहीं है बल्कि कवानीन इस्लाम को समझ कर उस पर अमल करना. मिसाल दूंगा तो आपको बहुत अच्छी तरह समझ आ जाए क्या कहना चाह रहा हूँ. खाने काबा में तवाफ होता है, तवाफ के दौरान जो है मगिंग होती है, पिकपॉकेट होती है. हमारे साथ एक हाजी साहब ने अभी तक अपने दिजदाश को लगाया है अपने हैंगर में, अपने कवा को, वो जो लंबा सा कुर्ता है ये वो पहने हुए थे. $2000 भी थे उसके अंदर और इसने उतनी पाकी उसने पिकपॉकेट किया था, काटा था. आप देखें तो ताजुब हो जाए कि कैसे कर और इतना सब कुछ हुआ, ये तवाफ में कैसे मशगूल रहे. तवाफ के दौरान कहां पर खाने काबा क्या है, कुर्बत इलाही है. तो कुर्बत इलाही के दरमियान क्यों कर रहा है ये. तो खाने काबा आप तो बचाता नहीं है ना, तो जगह तालेब हूं. खाने काबा का फलसफा आपको बचाएगा अगर आप दूर भी रहेंगे उस फलसफे से बाकी रहेंगे. इसीलिए इमाम के कुर्बत से आपको कुछ मिलने वाला नहीं है, इमाम के फलसफे से आपको मिलने वाला. वरना जो है बहुत से लोग करीब थे तो ये शख्स जाहिद आबिद वेरी पायस पर्सन विद दी प्रॉफिट विद दी मौला अली जंग सिफ्टीन में आता है मौला के पास. इन्ना शककना फी हादल अम्र, इन्ना कह रहा, इन्नी नहीं कह रहा, कह रहा इन्ना वी इंडीड वी. तो इसके माना ग्रुप ऑफ पीपल पीछे है उसके रिप्रेजेंट कर रहा. इन्ना शककना फी हादल अम्र, मौला अली से कह रहा कि मौला हमको शक हो रहा है किस अम्र में, इस अम्र में कि हम मुसलमान से लड़ रहे हैं. अब यहां पर मुझे दो बातों को समझाना है. एक बात यह है मासूम जब कम्युनिकेट करता है तो पर्सपेक्टिव लेवल के एतबार से कम्युनिकेट करता है, इदरा के फॉलोअर के एतबार से अमल का ये करता है. जो सलमान को देना वही देता है, अबू जर को जो देना वही देता है, मिकदार को जो देना वही देता है. मिकदार को सलमान नहीं बना देता, सलमान ही को सलमान बना, जिसमें एबिलिटी होती है उसमें बनाता है. तो याद रख लीजिए कभी इम्पोज नहीं करता मासूम, जो इम्पोज नहीं करता इमाम अपने. इसीलिए हदीस में है नहनु मआशर अल-अंबिया उकल्लम अन्नास अला कद्रे उकूलहिम. हम लोग प्रॉफिट, हमारी रिस्पॉन्सिबिलिटी है कि हम बात करें कितनी अकॉर्डिंग टू द गिवन पर्सपेक्टिव लेवल ऑफ इदराक के एतबार से पैगंबर इमाम बात करता है. अगर आप जरा सा गौर करें, मिसाल के तौर पर इमाम जमाना ही आए और इमाम ने हमको हुक्म दिया, आप महसूस कर रहे हैं जवाहरी तौर पर जिंदगी भर तक हम ये करते थे. अब इमाम ने कहा ये नहीं करना है तुमको, क्या कहेंगे आप. इन्ना शकक ना, हमने शक किया है आपके आर्मी में. हकीकत में आपकी सजा क्या है, कपूत. जो इमामत में शक करे सलावत अली मोहम्मद वाले मोहम्मद पर, जो लीडरशिप में शक करे उसको क्या करना चाहिए, खत्म कर देना चाहिए. मगर इमाम खत्म नहीं करता. इन्ना शकक ना, मौला से कह रहा कि इन्ना शकक ना, हमने शक किया है. کس سلسلے میں؟ اس سلسلے میں کہ ہم لڑ رہے ہیں. کس سے لڑ رہے ہیں؟ اہل قبلہ سے. کیا معنی اہل قبلہ کے معنی کیا ہے؟ وہ بھی مکے کی طرف ادا کر رہے ہیں, ہم بھی مکے کی طرف, وہ بھی پانچ مرتبہ نماز پڑھتے ہیں, ہم بھی پانچ مرتبہ نماز پڑھتے ہیں, وہ بھی کلمہ لا الہ الا اللہ پڑھ رہے ہیں, ہم بھی کلمہ لا الہ الا اللہ پڑھ رہے ہیں. اب تک جو جنگیں ہوئی تھی کفار کے ساتھ ہوئی تھی, اب جو جنگ ہو رہی ہے مسلمانوں کے ساتھ ہو رہی ہے. اتنا شکت نہ مولا نے اس کو گردن نہیں اڑائی. آج کا ملا ذاکر خطیب جاتا ہے ممبر پہ ظاہری کتابوں کو پڑھ کر کے امام کے ساتھ آنے کے ساتھ تلوار لیں گے, امام کاٹنا شروع کر دیں گے. غلط ہے, عقل میں آنے والی کسی پیغمبر نے کسی کا غلط کاٹا نہیں ہے. دین اسلام تلوار سے نہیں پھیل رہا ہے, اخلاق سے پھیلا ہے. صلوات پڑھی محمد والے محمد پر. اشتباہ ہے, غلطی ہے. کوئی کہے مجھ سے کہ مولانا آپ کے ماسٹر ہو گئے ہیں, جن میں ماسٹر نہیں ہوا. امام زمانہ کا موضوع ایک ایسا موضوع ہے جس میں ریسرچ کی ضرورت ہے, بہت سے کام کرنے کی ضرورت ہے. میں ایسا ہی میٹیریل نہیں پڑھتا جس میں بہت سی چیزیں موجود ہیں. اب بعض کتابوں سے لیجئے تو عقل دنگ آ جاتی ہے. میں پڑھتا نہیں, میں کیا کرتا ہوں, میرے پاس اتنا ٹائم نہیں ہے ریسرچ کروں. جو ریسرچ اسکالرس نے کام کیا, محنتیں کی ہیں, اس کو لے کر کے میں پڑھتے. آیت اللہ ہے ناصر مکارم شیرازی نے امام زمانہ پہ باقر ایک کتاب لکھی, تحقیق تھیسس ہے. آیت اللہ باقر صدر نے امام زمانہ پہ کتاب, شہید باقر صدر کی کتاب ہے. علامہ امینی کی امام زمانہ سے متعلق کتاب ہے. یہ تحقیق شدہ بہترین کتاب ہے. ان کتابوں سے ہم کو کچھ نتیجہ مل سکتا ہے, ورنہ جو ہے ہم نوجوانوں کو لاجیکلی یہ بتا نہیں سکتے کہ امام آگے تلوار سے کاٹنا شروع کیا. کس نے دین تلوار سے کاٹا؟ فرعون نے اپنی قوم کو کاٹا ہے, موسیٰ نے نہیں. توجہ کا طالب ہوں. امام جب آئیں گے تو لاجیکل سمجھائیں گے, اور لاجیکلی اگر وہ نہیں سرنڈر ہوا, ہٹ دم رہا اور جاننے کے بعد بھی نہیں مانا, تب اس کے لیے سزا ہو رہا ہے. صلوات پڑھی محمد علی محمد. نتیجہ میں نے کہاں سے نکالا؟ اسی واقعے سے. اتنا شکک نہ آتا جنگ صفین میں. جنگ صفین اور صفین فل سوئنگ پہ چل رہی ہے. کیا عالم ہے؟ ایک لیلۃ الحریر ہے, اس رات میں 1000 کو مولا نے مارا. تو اس کو شک ہوگا, جو سامنے آتا تو مارو. تاریخ کہتی ہے کہ وہ آیا دوڑتے ہوئے کہتا ہے مولا اتنا شکت نہ, ہم نے شک کیا ہے. مولا نے سمجھ لیا کہ بیچارے میں اتنی کیپیسٹی نہیں ہے. مولا نے اس کا جاب کا اسائنمنٹ بدل دیا. کیا کیا مولا نے؟ مولا نے اس کو فرنٹیئر پہ بھیجا, یعنی بارڈر کے کنارے جہاں پر اس کو خون دینا نہیں پڑتا, عبادت کرنا پڑتا بارڈر کی. یہ قصہ بتا رہا ہے جنگ صفین کا. کیپیسٹی آف فالوور الگ الگ ہیں, لیکن لیڈر کا کام کیا ہے؟ لیڈر کا کام یہ ہے اکارڈنگ ٹو دی کیپیسٹی ہی ہیز ٹو لیڈ. تو اسی لیے آپ امام زمانہ کو بلانے سے پہلے یہ دعا کیجئے, پروردگار ایسی صلاحیت دے کہ امام جب حکم دے ہم سرنڈر ہو جائیں, ورنہ بہت مشکل ہے. پایس میں دعا پڑھو, رات رات میں دعا پڑھو, لیکن خون کا مسئلہ جب آتا ہے اچھے سے بھاگ جاتے ہیں. جان دینے کا جب مسئلہ آتا ہے اچھے چلے جاتے ہیں, پیسے کے مسئلے میں بھاگ جاتے ہیں لوگ. جی کہتے ہیں خون سارے مولانا یہ سب چکر ہی کیا ہے, لاکھ لاکھ بہانے بناتے ہیں. تو برادران عزیز, اب آئیے ریچول اور اسپیشل کو الگ کیجیے. ایک شخص آیا امام کے پاس جنگ صفین میں اور کہہ رہا کہ اتنا شکت نہ, ہم نے شک کیا ہے. مولانا گردن نہیں اڑائی. اچھا ٹھیک ہے, تم کو جو تمہاری نتیجے پہنچا دیں گے. مگر حقیقت میں اس کی سزا جو امام نے وقت کو نہ پہچانے, کیا من مات ولم يعرف امام زمانه مات میتۃ الجاہلیہ. جو امام زمانہ کی معرفت کو حاصل نہ کیے ہوئے دنیا سے چلا جائے, اس کی موت کیا ہے؟ جاہلیت کی موت. تو جاہل تو وہ, سامنے باقاعدہ امام کا حکم ہے, اس کے خلاف جا رہا ہے. اور اسی لیے سرکار رسالت میں آپ نے فرمایا تھا علی مع الحق والحق مع علی, اللہم ادر الحق ہے علی حیثو دار. پروردگار حق کو اس طرف موڑ دے جس طرف علی چلے جائیں. اب علی جس طرف ہے ادھر حق ہے, یہ سوال ہی نہیں ہے کہ وہ کیا. یہ لاجک ان کی لاجک ہے, ان کی منطق ہے کہ یہ خطۂ اجتہادی ہوئی تھی, برا نہیں کہہ سکتے. ہمیں کہتے ہیں نا لاجک رانگ رانگ, ہماری لاجک یہ ہے جو امام کے ساتھ آیا وہی حق پر ہے, جو امام کے خلاف گیا وہ حق پر نہیں ہے. باطل ہے. ہمارے پاس تیسرا راستہ نہیں, تیسرا راستہ نفاق کے علاوہ کچھ نہیں ہے. سلوات نہیں. ریچول اور اسپرچل کو الگ کیجیے, بات سمجھ میں آ رہی. اب آئیے قدم آگے بڑھائیے. آج کی دنیا ترقی کر رہی ہے, خصوصاً جو ظواہر اب تک معلوم ہو رہے ہیں کیپٹلزم شاید تک ترقی کر رہا ہے, وہی ہمارے لیے سوٹیبل ہے. ہیومن سوسائٹی سمجھ رہی ہے کمیونزم کے تباہ ہونے کے بعد, حالانکہ کیپٹلزم میں بھی دم کچھ نہیں رہا, بہت جلدی اس کے کھوکھلے دیواریں گرنے والی ہیں, اس لیے کہ جس کی بنیاد قرض پر ہو وہ بلڈنگ کب تک دیر تک رہے گی. اب آئیے یہاں پر میں شہزادی فاطمہ زہرا صلوات اللہ وسلم علیہا کیا خطبہ ہے, اور آئے آس میں سمجھتا ہوں بعض چیزیں جو ہیں ہم لوگوں کرنی ہیں. ہم لوگ آئی ڈونٹ نو شوڈ آئی سے, بعض وقت جو ہے میں بہت سی چیزیں روک دیتا ہوں, اس لیے کہ مجھ میں کیپیسٹی نہیں ہے بولنے کی, مجھ میں ادائیگی کی کیپیسٹی نہیں ہے, میں بعض وقت ہارش ہو جاتا ہوں. مولا امیر المومنین, یہ اس خطبے سے پہلے میں ایک جملہ سنا کر کے آگے بڑھوں, کیا کہنا چاہ رہا ہوں. مولا امیر المومنین اپنی خلافت کے زمانے میں کوفے میں صبح صبح اٹھتے تھے, صبح صبح اٹھتے تھے, اٹھ کر کے بازار میں پکارتے ہوئے جاتے تھے راستوں میں, اغدو الی عزکم, غد کہتے ہیں صبح, ٹمارو مارننگ, اغدو یعنی گیٹ آؤٹ ارلی, بستر سے اٹھ جاؤ, کہنے کے لیے اپنی عزت کمانے کے لیے. اغدو الی عزکم یعنی ٹو گیٹ آنر یو ہیو ٹو گیٹ اپ ارلی. اب آئیے, مجھے معلوم ہے ہمارے ایسے بھی دوست ہے حیدرآباد میں یا ایک ہندوستان میں, جب بھی رہا ہوں میں, فخریہ کہتے تھے کہ ہم نے کبھی سورج کو نکلتے ہوئے نہیں دیکھا. ہمارا مولا وہ ہے جو کہتا ہے کہ ہم اے سورج کو گواہ رہنا, تو نے کبھی علی کو سوتا ہوا نہیں پایا, مگر ہمارے مومن ایسے ہیں کہ تو گواہ رہنا, کبھی ہم کو اٹھا ہوا نہیں پایا. وہی لوگ جب مائگریٹ کر کے امریکہ گئے, پانچ بجے اٹھ گئے, کیا ہو گیا, یہاں تو سوتے تھے دس بجے تک, پانچ بجے کیسے اٹھ گئے. نیو یارک نیور سلیپ, کینیڈا ٹورنٹو نیور سلیپ, جیسے وہ لوگ بالکل کہتے نیو یارک کبھی سوتا نہیں. صبح کوئی مغربی دنیا میں صبح جاب شروع ہوتی ہے 7:30, بہت سے آفیسز پرائیویٹ آفیس کھل جاتے ہیں, 8:30 آفیشیل آفیسز ہیں, اور 6 o'clock اگر وہ نہیں اٹھے گا تو پہنچ نہیں پا پائے گا جاب تک. دیکھیے اصول کو اگر کوئی لے لے, ریچول کو کوئی لے لے, تو ریچول لینے والا ناکام ہوگا, اصول لینے والا کامیاب ہوگا. صلوات علی محمد والے محمد. سیدھی سیدھی بات, اس میں کوئی ایسی پریشانی کی بات نہیں. یہ کہنے کے بعد مولا امیر المومنین کیا کہتے تھے بازار میں, اغدو الی عزکم, اٹھو اٹھو تمہاری عزت کما لو, تمہارا آنر کما لو, جلدی اٹھو, اٹھو اٹھو نہیں جلدی اٹھو, ارلی گیٹ اپ ارلی. اس کے بعد اور ایک جملہ ہے, الفق ثم تجر. مولا کہتے بازار میں, تاریخ عجیب و غریب تاریخ ہے کہ بازار میں باقاعدہ پیک بازار تھا اور وہاں پر رو رہے تھے مولا کہنا, بکا بکا ان ثقیل, بہت زیادہ رویا, گریا کیا. اس کے بعد جملہ کہا, کیا جملہ کہا, الفق ثم تجر, پہلے فقہ کو سیکھو اس کے بعد تجارت کرو. اصول تجارت اگر تم نے نہیں سیکھا تو بزنس کرنا شروع کیا, کیا حلال ہے کیا حرام ہے تم کو پتا ہی نہیں ہے, تم نے تجارت شروع کر دی. اس لیے کہ اسلام میں ارننگ پر بھی پابندی ہے, خرچ کرنے پر بھی پابندی ہے. ہر چیز آپ ارن نہیں کر سکتے, آپ کلب نہیں کھول سکتے, شراب کی دکان نہیں کھول سکتے, آپ ہر چیز نہیں کر سکتے, اس لیے کہ پابندی ہے ارننگ کرنے پر, خرچ کرنے پہ بھی پابندی. تو کیا کرنا چاہیے, رمضان کے مہینے میں ایک ایسے عالم کو بلائیے جو کتاب تجارہ, ہمارے پاس کتاب تجارہ فقہ میں باقاعدہ بڑی کتاب ہے, اس کو پڑھائے آپ ایک مہینہ پورا جو ہے کلاسز. میں خوش ہوں تاجر تجارت کرنے والے, मैं मेरा प्रपोजल है, मैं नहीं कह रहा कि मैं आऊंगा, मैं नहीं आऊंगा, मेरे पास टाइम नहीं है ऐसे, मैं हमारा उसमें जो कैपेसिटी है, मगर ऐसे उलमा मौजूद हैं जो आपको किताब मतादिर या कि किताब तिजारा को आपको समझा सके, सब पढ़े पहले, इसलिए कि हलाल रोजी कमाना बहुत मुश्किल है, रोजी कमाना बहुत आसान है। तो हलाल रोजी के लिए इमाम ने क्या फरमाया, अल्फिक पहले फिक को सीखो तुम मत जा। अब आइए ये कहने के बाद शहजादी फातिमा ज़हरा का खुतबा सुनवा पड़ी मोहम्मद वाला बना। शहजादी ने उसूल दीन और फुरूए दीन के फवायद को समझाया है अपने खुतबे के जरिए से। ये कौन सा खुतबा है? इमीडिएटली फदके छीनने के बाद। इस खुतबे का नाम खुतबे लुगा है, लुआम मीन है, और ये खुतबा उलूम मारिफ का बहुत ऊंचा बुलंद खुतबा है। उसमें शहजादी ने ज़ाते परवरदिगार की तारीफ करने के बाद यहां पर पहुंचकर नमाज काहे के लिए, वाई शुड वी प्रे नमाज, वाई शुड वी प्रे गिव ज़कात, वाई शुड वी गो टू हज। शहजादी ने नमाज, जिक्र परवरदिगार, रोजा, तज़किया नफ्स, उसके बाद कहते हैं वज़्ज़कात नमा फिर्रिज़्क। ज़कात को ज़ाते परवरदिगार ने क्यों कंपल्सरी किया? नमा कहते हैं ग्रोथ, और ये जुमला एक इकोनॉमिस्ट एनालाइज कर सकता है, बाकी नहीं कर सकता। इकोनॉमी के एक्सपर्ट ये कहते हैं जितना पैसा मार्केट में आएगा उतनी मार्केट में चहल पहल होगी, जितना लोग पैसे को रोक लेंगे उतना ज्यादा इकोनॉमी तबाह हो जाएगी। ये उसूल है इकोनॉमी की, चुनाचे वेस्टर्न कंट्री में साफ कहा जाता है कि अगर कमाने वाला रोक दिया तो इकोनॉमी खत्म होगी। तो शहजादी फरमा रही कि ज़कात की वजह क्या है? ज़कात की वजह नमाअसर रिज़्क, रिज़्क में बुलंदी, रिज़्क में फैलने बढ़ने के लिए है। ज़कात अगर ना दो तो दौलत एक जगह मुंजमिद हो जाएगी, इसको डिस्ट्रीब्यूट करना चाहिए। डिस्ट्रीब्यूशन के लिए इस्लाम आकर के आपके दरवाजे पर नॉक नहीं करता, बल्कि आपके किरदार को इतना बुलंद कर देता है कि आपसे जेब खाली करने के लिए तैयार। इस आयत, इस जुमले को शहजादी कौनैन के अगर हम एनालाइज करें तो पता चलेगा कि शहजादी ने रिचुअल और स्पिरिचुअल को बताया है कि ज़कात नॉट ओनली स्पिरिचुअल है बट आल्सो रिचुअल, नॉट ओनली रिचुअल है बट आल्सो स्पिरिचुअल। शुरुआत करिए मोहम्मद वाले मोहम्मद। तो बहुत सी बातें हुई, उन बातों में से आज की मेरी गुजारिश ये है कि हमारे फौजी और मसाइल उठा करके देखिए, उसमें लिखा हुआ है इंसान को जितनी ज़रूरत है मसाइल की, उन मसाइल का सीखना वाजिब है, सुन्नत नहीं। जितने मसाइल मोमिन को उनकी ज़िंदगी के लिए ज़रूरी हैं, किसी भी दौर किसी भी मर जाते, उसके पहले ही सफ़े में लिखा हुआ कि वो मसाइल जो उसकी ज़िंदगी से मुतालिक हैं उनका सीखना वाजिब है। क्या माने भाई? इसलिए कि नमाज के मसाइल नहीं सीखा और नमाज को पढ़ता रहा तो मुमकिन है कि पूरी जिंदगी नमाज में, मुकद्दमात नमाज है छह, उनमें से एक है वक्त। क्या कबल वक्त एडवांस बुक कर सकते हैं हम? बहुत से लोग कहते हैं हमारे बस आजकल जो है वेस्टर्न कंट्री में जब विंटर आता है तो सनराइज होता है 8:30 जैसे टोरंटो में, तो जॉब को निकलना है 5:30 को, नमाज का टाइम हो रहा है काम 7:15 को, नमाज कहां पर बोलाना? क्या मुमकिन है कि एडवांस बुक कर दें, दो रकात नमाज पढ़ लें ना, इस्लाम को तो ना नहीं पढ़ सकते हो, ये नमाज शरी तौर पर जायज नहीं। अल्लाह माहिली जो बालिग होने से पहले मुश्तहिद हो गए थे, उनके इज्तिहाद की सनद उनके वालिद बुजुर्गवार ने दी थी, वो खुद मुश्तहिद थे। कहां से हुआ ये किस्सा? कहते हैं बूढ़ा आया अल्लाह महली के पास, वालिद के पास, उसने कहा मैंने आज रियलाइज किया कि मेरी नमाजें तमाम जितनी भी पढ़ा हूं मैं कबल वक्त पढ़ लिया हूं एडवांस बुकिंग, और अब मैं इतना हो गया 60 का, अभी मेरी नमाजों में क्या होगा। अल्लामा हिल्ली के वालिद ने कहा अब तुम पर पूरी नमाज कजा वाजिब है। वो बूढ़ा बेचारा रोता हुआ जा रहा है। अल्लामा हिल्ली ने कहा क्या हुआ रो रहा क्यों, इधर आओ मेरे पास। मैं वालिद बुजुर्गवार के पास गया था, वालिद के सामने ये मसला पेश किया कि मैंने नमाजें पढ़ी हैं तो पूरे दर वक्त नहीं कबल वक्त पढ़ी हैं बिफोर टाइम। तो आपके वालिद ने कहा पूरी जिंदगी की कजा अदा करें, गए थे नमाज रखवाने के लिए रोजे गले पड़े तो पूरी जिंदगी की नमाज, मैं तो ये पढ़ नहीं सकता, मैं तो जा रहा हूं जहां नमाज। अल्लामा हिल्ली ने कहा मैं बताता हूं तुम सिर्फ एक रोज की कजा अदा करो काफी है। ये मेरे सामने जाहिल आप बोल देंगे, वालिद बुजुर्गवार सामने बोलिए जरा, वहां चल के बताइए ताकि मैं मुतमईन हो जाऊं। ये मैं मान, देखिए कितना मोमिन कितना होशियार रहना चाहिए, मौला मौका मिल गया ये मौलवी ने जरा छूट दिला दी फौरन का बहुत अच्छा है सलवार पढ़ते। अरे भाई मैं सारी दुनिया में जाता हूँ, सवाल आपकी सेम पैटर्न है सारी दुनिया में, और सेम सवाल सब मौलवी से वही करते, क्यों लूपोल की तलाश में रहते, कौन सा मौलवी मेरे सलवात करिए मोहम्मद वाले मोहम्मद। द आंसर विच आई लाइक, मैं चाहता हूँ अल्लामा हिल्ली ने कहा चलो वालिद के पास जाता मैं साबित करता हूँ। बाप के पास आए सर झुकाए हुए, हम्बलनेस भी बताना है इल्म भी बताना है। कहा आपने इसके लिए कहा कि जिंदगी भर की नमाजें पढ़ना है, हाँ हाँ यही तो करना है इसलिए कि वक्त नमाज पढ़ी नहीं। तो बूढ़े ने कहा सरकार ये फर्जन फरमा रहे हैं कि सिर्फ एक दिन की नमाज काफी है, हैं तुमने कहां से कह दिया इसलिए तुमने कहां से कह दिया। क्या सरकार ये हर रोज गुस्सा था कबल जो नमाज पढ़ता था वो कल की सजा हो गई, तो हर रोज पढ़ता था वो कजा पढ़ता था, एक दिन की कजा अदा कर दे पूरी हो जाएगी। अंता मुजता हेद सलवा पढ़िए मोहम्मद वाले मोहम्मद सर। अब ये वेपन मिल गया कल से शुरू ना कीजिए। मेरे अर्ज करने का मतलब यह है कि रिचुअल और स्पिरिचुअल को आधा अगर हम डिवाइड करते हैं, और इसीलिए बहुत से लोग कहते हैं मौलाना आजकल नए नए मसाइल आ गए हैं परेशानी होती है, और इन मसाइल को पहचान नहीं है ना पैसा, अभी परेशान होने की जरूरत नहीं है। पहले हम लोग जो है कौन से प्लेन में जाते थे, जी हाँ फॉकर में, अब क्या कार में जा रहे हैं जेट में जा रहे हैं। अब चूंकि मैं फॉकर का हूं मैं वही तलाश करूं, मिलने वाला ही नहीं भैया। अल्लामा हिल्ली अलैहिर्रहमा से पहले पानी कुएं का पानी, पानी पांच किस्म का है, अभी एक मसाइल में यहाँ तक आ गए नहीं वाला मेरे पास वक्त नहीं है, मगर फिर भी सुन लिया आगे बढ़। पांच तरह का पानी है, आबे जारी आबे खलील आबे बारा आबे चाह कुएं का पानी और आबे कुर, ये पांच पानी। कुएं का पानी अल्लामा हिल्ली रहमा से पहले क्या करार दिया गया, नजीस था यानी खलील था। अगर कोई बिल्ली मर गए अंदर इतने डोल निकालो इतने डोल निकालो इतने डोल निकालो थक जाते थे, उस जमाने में सब कुएं का पानी था सारी दुनिया में, उस वक्त की दुनिया कुएं का पानी, कुआ यानी वेल वाटर। अल्लामा हिल्ली ने आकर रिसर्च किया, हमने कहा किसने कहा ये कलील है, ये तो आबेदारी है, जैसे ही मैं डोल निकालता हूँ अंदर से पानी आ जाता है, डोल निकालता हूँ पानी आ जाता है, ये कलील नहीं है। पूरा मसला उलट गया पूरा, उन्होंने शरीयत के मसाइल का तो इज्तिहाद इंसान को जिंदगी देने के लिए सलवात पढ़िए मोहम्मद वाले मोहम्मद भर। हाँ बस दोहरा इज्तिहाद ओपन है, इसे घबराइए नहीं, ये ना कहिए कि हमारे सामने अरे विलायत बकी का मसला हमारे सामने आया ही नहीं, आया तो क्या हुआ, आज हमारे पास 777 चल रही है, नहीं बैठूंगा इसलिए कि नहीं है, हाँ इसलिए कि नहीं है मैं नहीं चलूंगा, ये अपन में आने वाली बात नहीं। हालात के एतबार से एक्ट करने का नाम है स्पिरिचुअलिटी, और अपने ककून में रहने का नाम है रिचुअलिटी। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। اور امام حسین نے حالات کے اعتبار سے ایکٹ کیا تھا. ایسے حالات ہو چکے تھے, مولا جانتے تھے کہ سوائے خون دینے کے کوئی مسئلہ باقی نہیں رہے, اور بچانا یہ ہے تو سوائے خون کے کوئی اور نہیں بچ سکتا. اور میں نے بتایا تھا تین چار مہینے سے مسلسل کوشش کر رہا ہوں کہ سچویشن کیا تھا, اس کی آئیڈیالوجی کیا تھی یزید کی اور امام حسین کی آئیڈیالوجی کیا تھی. امام حسین ہر مقام پر آیات الہیہ کی تلاوت کرتے ہوئے دنیا کو بتاتے جا رہے تھے میں ریپرزینٹ کر رہا ہوں قرآن کو. وہاں پر کوئی آیت نہیں آئی. فضائل کا ایک جملہ دیکھ رہا تھا, جھومیے بھی جنہوں نے حزبنا کتاب اللہ کہا تھا کبھی قرآن پریزنٹ نہیں کیا, جنہوں نے اہل بیت کو لیا تھا انہوں نے ہمیشہ قرآن پریزنٹ کیا. صلوات پڑھیے محمد والے محمد. یہ حقیقت شہزادی اسی حزبنا کے بعد دوسرے دن خطبے میں قرآن کی آیتیں تلاوت کر رہی تو جواب نہیں دے پا رہے. اور امام حسین یہاں پر کربلا میں تاریخ کہتی ہے کہ ہر عزیز, ہر رشتہ دار, ہر چاہنے والا صحابی جب خون کے گھات اترتا تھا امام جاتے تھے. فَمِنْهُمْ مَنْ قَضَى نَحْبَهُ وَمِنْهُمْ مَنْ يَنْتَظِرُ وَمَا بَدَّلُوا تَبْدِيلًا. قرآن کی آیت پڑھتے تھے. جو جانے والے تھے راہ خدا میں چلے گئے, جو نہیں گئے ہیں ان کا انتظار ہو رہا ہے, اور سب کا یہی راستہ ہے. یعنی امام حسین سرٹیفکیٹ دے رہے تھے ہر شہید کے سراہ میں جا کر, اور کے لیے. اور میں جب کی مرتبہ جو کربلا زیارت کے لیے گیا تھا تو میں نے خدام سے پوچھا یہ قصہ. جی ہاں, اس نے بھی تصدیق کی, آپ بھی جائیے تو تصدیق کرے گا بتائے گا. شاہ عباس صفی جب جاتا ہے کربلا تو وہاں پر کربلا میں مومنین میں گفتگو ہو رہی تھی, ہر سچا تھا کیا جھوٹا, صحیح کیا تھا اس نے کیا نہیں. شاہ عباس صفی نے کہا آسان طریقہ ہے, قرآن یہ کہتا ہے کہ من لا تحسبن الذين قتلوا في سبيل الله امواتا بل احياء. رائے خدا میں مرنے والے کو مردہ نہ سمجھو, زندہ. اگر ہر سچے تھے تو ان کی قبر کھودی جائے گی, دیکھی جائے گی کہ ان کی زندہ قبر یعنی ان کی میت ہے کہ نہیں ہے. اگر ہے تو سمجھ جانا سچی ہے. چنانچہ کھولی گئی اور دیکھا کہ ابھی تازہ شخص شہید سو رہا ہے. بِأَبِي أَنْتُمْ وَأُمِّي يَا فَاطِمَةُ. آنسو بہانے کا وقت ہے, رونے کا, اور رمضان کا مہینہ ہے, دعا کا وقت ہے, اور امید ہے کہ ہم لوگ سمجھنے کی کوشش کریں کہ دیکھا شاہ عباس نے کہ بالکل تازہ شہید ہے جو سو رہا ہے. ذہن میں شاہ عباس کیا آیا, ارے مولا حسین نے اس کے سر پر ایک رومال کو باندھا تھا, اور وہ رومال بھی فاطمہ زہرا کا رومال تھا, اللہ کریم ابن کریم کا بیٹا اپنی ماں کا رومال سر پر باندھ رہا ہے. ذہن میں خیال آیا اگر میری زندگی کے لیے اس رومال کو لے لوں تو میری زندگی کے لیے کامیابی کا ذریعہ بن جائے گا, بہترین تحفہ ہوگا. آتا ہے رومال کھولنے کے لیے دوسرا رومال قیمتی منگوایا لگانے کے لیے. سوال یہاں پر آتا ہے کہ ایک مرتبہ جیسے ہی ہاتھ لگا آواز آئے, شاہ عباس تیرے قیمتی رومال کی ضرورت نہیں ہے, مجھے اسی حال پہ چھوڑ دے جو میرے لیڈر کا ہے. یہ وہ رومال ہے جس کو میرے مولا نے اپنی طرف سے مجھے تحفہ دیا تھا. حضوری کبھی شے کی قیمت نہیں ہوتی, اس کے نسبت کی قیمت ہوتی ہے. اور نے یہ کہا اس رومال کی قیمت مولا حسین عطا نہیں کی. شاید یہی وجہ ہے کہ جب آزادی کا حکم ملا سید سجاد سے یزید نے کہا کیا چاہتے ہو, مومن حسین کا یہ پرزن کہتا ہے مجھے کچھ نہیں چاہیے, وہ لٹیروں نے تیرے ایک صندوق لے لیا ہے. یزید نے پوچھا اس میں کیا ہے, کہ اس میں ہماری دادی اماں یہ متبرکات ہیں جو ہمارے لیے قیمتی ہے. شاید وہی تبرک آیا تھا, زینب
صاحب جب مدینے پہنچے رات کا موقع آیا اور اس کرتے کو لے جا کر قبر نانا کی سب پر ڈالا. نانا اگر یہاں پر نانا روز کا مجمع نہ ہوتا تو میں اپنے پشت کے وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ.